हम बहुत ही अहम हिस्सा पढ़ रहे हैं। किसी भी चीज़ का जो इंजाम होता है, जो उसका एंड होता है, वो उसका खुलासा भी होता है। तो आयत नंबर 53 में हमने देखा कि मुनाफिकों की बातें, जिस निफाक की वजह से वो अल्लाह का हुक्म नहीं मानते, उसको हमने देखने के बाद थोड़ा सा निफाक के ऊपर बात देखी थी कि निफाक शुरू कैसे होता है और इसके मुख्तलिफ दर्जे क्या हैं। अब 54 से हम देखेंगे, कुल अतीउल्लाह व अतीउर्रसूल, आप कहिए कि आप इताअत कीजिए अल्लाह और उसके रसूल की। याद रखिए कि सूरत निसा से हम मुनाफिकीन के रवैयों को गौर से पढ़ते आ रहे हैं। गो के सूरत बकरा में इसका तस्करा तो था, लेकिन हमने सूरत निसा में देखा था कि तीन चीज़ें मुनाफिकों पर बहुत ही बोझल रखती है, कल भी थी आज भी है। सबसे पहली बात, नबी सल्लल्लाहु अलैहि वसल्लम की शख्सी इताअत। कोई बात कुरान में आती थी तो मान जाते थे क्योंकि इनकार नहीं कर सकते, लेकिन जो ही कोई बात ऐसे लगती थी कि ये अल्लाह के नबी की ज़ुबान मुबारक से है, हालांकि हमारा ईमान है कि वो भी अल्लाह ही का हुक्म होता है, तो उस वक्त चूँ चाँ करते थे, कहते थे ये कहाँ लिखा है, किस जगह लिखा है, ये क्या रूल है, ये तो बस हमारे साथ बात हो रही है, ये डिस्क्रिमिनेशन है। यानी कुछ इस किस्म का उनका मिजाज था कि अल्लाह के नबी की ज़ुबान से कोई बात सुनकर उसको मानने को तैयार नहीं होते थे। दूसरा हुक्म जो मुनाफिकों पर बहुत ही बोझल था, वो था जिहाद और क़िताल, इसके लिए निकलना, क्योंकि उसको जान बहुत प्यारी होती है। और याद रखिए कि शख्सी तात नबी की क्यों नहीं मानते थे, कि मुनाफिक अपनी अना बड़ी प्यारी होती है, वो इसको अपनी ज़ात की डिस्ग्रेस समझता है कि कोई मुझे हुक्म दे और मैं उसको मानूं, क्योंकि वो डोमिनेंट रहना चाहता है। तीसरी चीज़ जो मुनाफिकों पर बहुत बोझल थी, वो हिजरत थी, क्योंकि हिजरत में अमूमन माल लगता है। तो आप देखिए, शख्सी तात के पीछे नफ्स, जिहाद और क़िताल के पीछे जान है, और हिजरत के पीछे माल है। लिहाजा इन सब बातों को करने के बाद, जो हमने निफाक के बारे में भी की, पहला हुक्म जो इनको दिया जा रहा है कि तुम कुछ भी कहो, लेकिन अतीउल्लाह के बाद व अतीउर्रसूल करनी ही पड़ेगी, मानो कि ना मानो करनी पड़ेगी। तुम जो मर्जी करो, जिसको हमारी ज़ुबान में कहते हैं हंसो या रो, हंसते हुए भी करो रोते हुए भी करो, क्योंकि तुमने ला इलाहा इल्लल्लाह नहीं पढ़ा, उसके साथ मोहम्मद रसूलुल्लाह भी पढ़ा है। तो लिहाजा हम सब के लिए भी ये बात आ गई कि अल्लाह का हुक्म मानते हैं तो अल्लाह के नबी की इताअत भी करनी है। फिर अगर फ़ैन तवल्लो, फिर अगर तुम मुंह मोड़ते हो, फिर भी तुम्हें अच्छा नहीं लगता, तो फ़ैन नमा अलैहि मा हुम्मिला, तो सुन रखो कि हमारे नबी के ज़िम्मे तो सिर्फ वही जिम्मेदारी है जो उस पर डाली गई। क्या जिम्मेदारी है उस पर? वमा अलैना इल्लल बला, पैगाम पहुंचाने की जिम्मेदारी है। वा अलैकुम, और तुम पर, कुम कौन है? पूरी उम्मत, मुनाफिकीन के सब ज़ाहर खिताब है, लेकिन हम सब जो उम्मत मुस्लिमा हैं, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के साथ अपनी निस्बत जोड़ते हैं, हम सब के ऊपर क्या है? मा हुम्मिल तुम, जो जिम्मेदारी तुम पर डाली गई। अब बताइए सोच कर के, मा हुम्मिल तुम क्या होगा? शरीयत, अहकामात इलाही, अल्लाह सुब्हान तआला ने जिस जिस काम के करने का हुक्म दिया, उसको चूँ चिरा किए बगैर मानना ही पड़ेगा। शोर करने की ज़रूरत नहीं, जो मर्ज़ी अपने आप को कहो, तो गोया के पता चला कि अपने हिस्से का काम करो। इसमें एक बहुत ही लतीफ़ नुक्ता है, मुनाफिक की ख्वाहिश क्या होती है? कि मेरी मर्ज़ी से दीन बने। उसको शरीयत को मानने से ज़्यादा शरीयत बनाने का शौक़ होता है, वो ये चाहता है कि मेरी मर्ज़ी के अहकामात हों, जिसमें पर्दा भी ना हो, जिसमें सदका भी ना हो, ज़कात भी ना हो, और जिसमें सूद का तो ज़िक्र ही ना हो, और जिसमें थोड़ा बहुत गाने बजाने, हंसने बोलने का हुक्म दे दिया जाए, मैं अपनी मर्ज़ी से ये काम करूं। हालांकि अल्लाह ने हमें शरीयत साजी के लिए नहीं, बल्कि शरीयत को मानने के लिए दुनिया में भेजा। तो अल्लाह ताला कहते हैं कि ऐसे लोगों को साफ बता दो, मानते हो कि ना मानो, तुम्हारी मर्ज़ी है, लेकिन तुम्हारी औकात ये है। आप किसी घर का तसव्वुर लाइए कि घर की मासी बेगम साहिबा से वो तवक्को करे जो उसके करने का काम था, और बेगम साहिबा वो काम करने लग जाएं जो मासी करने आई थी। यानी मासी घर की बेगम बन जाए, वो उसके शौहर के साथ गुलछड़े लड़ाने लग जाए और बीवी को घर के कामों में डाल दे, तो क्या उस घर का निज़ाम चलेगा? बिल्कुल भी नहीं चलेगा। तो बिल्कुल इसी तरह से एक इंसान को हमेशा इस चीज़ की फिक्र लगी रहनी चाहिए कि क्या मैं अपने हिस्से का काम कर रही हूँ। हमारा काम यही है कि हम बस सुने और मान जाएं। समेना के बाद सिर्फ एक ही हमारी जॉब है, और वो है अतवाना, बस इताअत करनी, ना एतराज़ और ना झगड़ा। हम समेना के बाद क्या कहते हैं, सालना। पहले सुनते हैं ना, फिर सवाल करते हैं। हुज्जतें, उजर, तमाशे, खेल, ये वो, दिस दैट, इस तरह की बातें करते हैं तो अल्लाह ताला कहता है कि फिर तुम अपनी जिम्मेदारी छोड़कर दूसरी जिम्मेदारी जितनी मर्जी अच्छी तरह से निभा रहे हो, फायदा नहीं होगा। यहाँ से आपको एक बहुत ही खूबसूरत असूल मिल रहा है इज्तमाई जिंदगी का, और वो क्या है कि नज़्म व ज़ब्त। हर शख्स अपनी जिम्मेदारी की फिक्र करे जिसके बारे में उसे सवाल किया जाएगा। अगली आयतों में इसके बारे में मज़ीद भी वजाहत होने वाली है। तो ये असल में एक एजेंडा दिया जा रहा है कि किसी भी जगह कोई जमात, कोई गिरोह और ऑन दी होल उम्मत पनप नहीं सकती जब तक हर बंदा अपनी जिम्मेदारी की फिक्र ना करे। आप देखिए कि जब भी चंद लोग मिलके कहीं बैठते हैं ना, तो फिर वहाँ इनफरादी सतह पर कुछ शिकायतें पैदा होती हैं। हत्ता कि आपको था कि एक गजबे के मौके पर जब नबी सल्लम ने माले गनीमत तकसीम किया तो बनी तमीम का एक शख्स था, खड़ा हुआ और कहने लगा, ए दिल या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ए अल्लाह के रसूल, अदल कीजिए। नऊज़ु बिल्लाह, गोया कि आप अदल नहीं कर रहे, क्योंकि उसका जिसको ख्याल था उसको दें, अल्लाह के नबी दूसरे को दे रहे थे। उसकी इस गुस्ताही के जवाब में अल्लाह के नबी सल्लम ने फरमाया, वईलका, तबाही हो तेरी, मैं यादिल इज़लम आदिल, मैं यादिल इज़ालम आदिल, कौन अदल करेगा अगर मैं अदल नहीं करता। यानी तुम्हें अदल की बातें सिखाने वाला अगर मैं नहीं करूँगा तो कौन करेगा। तो याद रखिए कि जब भी कहीं कोई जमात बनेगी, इज्तमा होगा, मुसलमान एक प्लेटफॉर्म पे जमा होंगे, बस दफ़ा किसी को अपने अमीर से भी शिकायत हो सकती है। हो सकता है कि वो ज्यादती भी करता हुआ बज़ाहर दिखे, लेकिन ऐसी सूरत में ये आयत एक रोल मॉडल है। इसको मद्देनजर रखें कि जिसकी जो जिम्मेदारी है वो करता जाए और दूसरे को अल्लाह पर डाल दे। अगर वो कुछ गलत करेगा, वो किसी की साइड लेगा, तो वो अल्लाह के यहाँ जवाब दे। कहीं ऐसा ना कि उसका मुहासबा करते करते आप अपनी जिम्मेदारी में कमी और कोताही करने लग जाए और हिसाब करते करते हिसाब कराना पड़ जाए। ऐसे वक्त में यह आयत बहुत ही खूबसूरत है। बात सब होता है कि जब बीच में कोई बात पैदा होती है दिलों में तो लोग घर बैठ जाते हैं उस बात को लेकर के, चलो छोड़ो जी, हमारे तो मुल्क के हुक्मरान नहीं अच्छे, हम टैक्स क्यों दें, हमारे तो मुल्क के अंदर बहुत ही बेइंसाफी है, तो फिर हम इंसाफ की बात क्या करें। तो याद रखिए, आज उम्मत मुस्लिमा होने के नाते भी और पाकिस्तानी होने के भी नाते मेरी और आपकी जिम्मेदारी फिर भी नहीं हटेगी, चाहे सारा सियासतदान बुरे हो जाएं, सारी अदलिया खराब हो जाए, सारी पुलिस खराब हो जाए, सारे महकमे खराब हो जाएं, लेकिन फरमाए मा हुम मिल तुम, तुमसे तुम्हारे बारे में पूछा जाएगा कि तुम्हें जो काम कहा गया था वो तुमने किया कि नहीं किया। तो लिहाजा यहाँ अल्लाह ताला ने हमें ये बात बताकर और अच्छी तरह से समझा दिया कि मिलकर लोग जो जीते हैं वो कैसे होते हैं, और अल्लाह ताला ऐसे लोगों को तैयार करना चाहता है। आज उम्मत मुस्लिमा को इन्हीं चीज़ों की ज़रूरत है जिसका हुक्म अब इन आयात में हमारे सामने आ रहा है। किस तरह इकामत दीन का काम अगर हम करें, दीन को हम कायम कैसे करेंगे अगर हम अल्लाह का एक गिरोह नहीं बन पाते, अगर हम अल्लाह के नाम पर जुड़ने वाले, अगर अल्लाह के रसूल और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों को अपनी ज़िंदगी में जगह नहीं देते, तो आप क्या सोच सकते हैं कि वहाँ अल्लाह ताला की बरकत आएगी, अल्लाह ताला की मदद आएगी। तो लिहाजा आगाह करने के बाद अब फौरन दूसरी तरफ बात कर दी, वही तो ती हूँ, फिर अगर तुम उनका कहना मान लो तो तहता दो राह पा जाओगे। कितना खूबसूरत अंदाज है, एक जुमला है सिर्फ, अगर तुम उसकी इताअत करोगे। अब देखिए हु की ज़मीर क्या होती है, वाहिद, अतीउल्लाह और अतीउर रसूल था, लेकिन यहाँ क्या है, तुतीउह, रसूल की तरफ इशारा है, क्योंकि रोल मॉडल तो सामने रसूल होता है। अल्लाह भी कुछ फरमाता है तो रसूल ही के जरिए से कहलाता है। तो लिहाजा फरमा दिया कि बस हिदायत का एक ही तरीका है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की इताअत करो, दिल की खुशी से करो। वमा अलर रसूल इल्लल बलागुल मुबीन, और हमारे रसूल के जिम्मे तो कुछ भी नहीं है सिवाय पहुँचा देने के साफ साफ। यानी ये है अल्लाह के नबी का काम। अगर आप इसी आयत के शुरू में देखें तो नबी सल्लम के बारे में क्या कहा गया, फ़ैन्नमा अलैही मा हुम्मिला, ठीक है, तो मा हुम्मिला क्या था, बलागुल मुबीन, यानी उसका जोड़ आयत के आखिर से जुड़ता है, गोया कि अल्लाह के नबी का काम जो था वो लोगों को अल्लाह का दीन पहुँचाना था, मनवाना नहीं था, क्योंकि मनवाने की सूरत में बदलने का डर होता है। बाज़ दफ़ा जब लोग सही तरह से दीन नहीं मानते तो लोग कहते हैं अच्छा इसको बदल दो ताकि लोग तो खुश हो जाएं, तो कहा नहीं, अल्लाह के नबी को भी कह दिया। पिछले सबक में भी हमने सूरह अल-अनाम की आयत पढ़ी थी कि अगर आपको इन लोगों का इराज करना बुरा लगता है तो जाके आसमान से सीढ़ी लगाकर कोई मौजजा ले आए या जमीन के अंदर कोई सुरंग खोद ले, हम तो इनके लिए कोई मौजजा देने वाले नहीं। तो नबी भी इसरार करके दूसरों की हिदायत को अल्लाह से नहीं मांग सकते। लिहाजा ये बात करने के बाद अब अगली आयत बहुत ही अहम आयत है, आयत 55। इसको आयत इस्तिखलाफ कहते हैं, खिलाफत से खलीफा बनना। बहुत ही खूबसूरत आयत है और समझने के काबिल भी है। आइए इसको देखते हैं। वअदल्लाहु अल्लज़ीना आमनु मिनकुम वअमिलुस्सालिहात, अल्लाह का वादा है तुम में से उन लोगों के साथ जो ईमान लाए और नेक अमल करें। क्या वादा है? लयस्तखलिफन्नहुम फिल अर्दी, कि वो जरूर उनको जमीन में खिलाफत अता करेगा, गलबा अता करेगा। कैसे? कमस्तखलफा, जैसे कि उसने खिलाफत अता की थी अल्लज़ीन मिन क़ब्लिहिम, इनसे पहले लोगों को, यानी जिस तरह उसने इनसे पहलों को गलबा दिया था इनको भी देगा। यहाँ नंबर एक लिख लीजिए, यानी अल्लाह के वादे की पहली शिक, फर्स्ट टाइप ऑफ अल्लाह प्रॉमिस क्या है, कि अल्लाह तुम्हें वैसा ही गलबा देगा जैसे उसने तुमसे पहलों को दिया था। दूसरा वादा, वला युमक्किनन लहुम दीनहुम अल्लज़ी इर्तदा लहुम, और वह ज़रूर इनके इस दीन को गलबा अता करेगा जो इसने इनके लिए पसंद किया। अल्लाह ने इंसानों के लिए कौन सा दीन पसंद किया? सूरत मायदा की पहली आयतों में क्या कहा? वरदीतु लकुमुल इस्लाम दीना। तो दूसरा अल्लाह ताला का वादा क्या है, कि अल्लाह अपना पसंदीदा दीन लोगों को ज़रूर देगा। वहाँ दीन जो है गालिब हो जाएगा, मुसलमानों की खिलाफत होगी जहाँ, वहाँ दीन भी अल्लाह का गालिब होगा। और अगर किसी मुल्क में अल्लाह का दीन गालिब हो तो यकीनन वहाँ मुसलमानों की खिलाफत होगी। ये दूसरी बात कर दी, गोया के बता दिया कि दीन पूरा है और अधूरा दीन नहीं है। अल्यौम अकमलतु लकुम दीनकुम, सूरत मायदा की आयत नंबर 3 है, कि आज के दिन हमने तुम्हारे लिए दीन पूरा कर दिया और तुम पर नेमत जो है वो तमाम की और तुम्हारे लिए इस्लाम को पसंद किया। तीसरा वादा ये भी नोट कर लीजिए, वला युबद्दिलन्नहुम, और अलबत्ता हम ज़रूर बदल देंगे उनको, मिम बादी खौफिहिम अमना, उनके खौफ के बाद अमन में। तीसरा वादा क्या था, कि आज जो खौफ है हिजरत के फौरन बाद मुसलमानों पर जो हालात थे, एमरजेंसी की कैफियत थी, आज की जुबान में कह लीजिए जैसे कर्फ्यू लगता है ना किसी मुल्क में, वो हालात है, कभी फलां कबीले की तरफ से हमले का खतरा होता, फलां कबीला मुसलमानों के खिलाफ जंग की तैयारियों में, कल कुरैश मक्का की तरफ से एक खौफनाक साजिश पकड़ी गई, आज अबू आमिर राहिब का एक मंसूबा जो था वो खुल गया। हत्ता के हिजरत के बाद 5 साल तक मुसलमान मुसलसल खौफ और हैबत में थे, कि एक रात अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा, कोई है जो आज की रात मेरे घर का पहरा दे और मैं इत्मीनान से सो जाऊं। सहाबा करम रातों को हथियार बांध के सोते थे, जरा सी आवाज़ आती कोई मसला होता तो लोग फौरन कहते कुछ हो गया। एक मौके पे जब अल्लाह के नबी ने अपनी बीवियों से इल्ला किया तो सहाबी ने आके खबर दी उमर को, उमर बहुत बड़ी बात हो गई, क्या गसानियों ने हमला कर दिया, यानी हमला लड़ाई जंग हर वक्त जो खौफ था। उन हालात में अल्लाह ताला फरमा रहे हैं कि देखो मैं तुम्हें ये सारे मंजर बदल दूंगा। और आप देख रहे हैं तीनों वादों के अंदर बार बार हरफ ताकीद है, लाम भी है कसरत से और शद भी है, और तीनों अफाल में मुजारे का सीगा है, मुस्तकबिल की बात है या हाल की है, लेकिन उससे पहले लाम मफतू है, लाम पे फतह है, और बाद में नून मुशद्दद है। तो गोया के नहायत ताकीदी बात है, करोगे क्या जब ये हो जाएगा? या वदून नीला युश्रिकू नबी शैया, वो मेरी ही इबादत करेंगे और मेरे साथ किसी को भी शरीक नहीं ठहराएंगे, यानी उनको इतना फायदा होगा इस सारे मामले में कि वो सिर्फ अल्लाह के बनेंगे। अच्छा, इतने वादे अल्लाह के पूरे होने के बाद भी, वमन कफर अबाद अजालिका, जो इसके बाद भी कुफर करे, तो फौलाए कहुमुल फासिकून, तो यही लोग फासिक हैं, यही लोग नाफरमान हैं, कि जिनके साथ अल्लाह के इतने बड़े वादे हैं, क्या फिर वो अल्लाह की बात नहीं मानेंगे? अब ये आयत कुरान पाक की अहम तरीन आयात में से, खासतौर पर सूरत नूर के नाते से इसका बहुत ही ज़्यादा चर्चा भी है। तो अब हम समझेंगे कि यहाँ लफ्ज़ खिलाफत से क्या मुराद है, क्योंकि असल में लफ्ज़ खिलाफत समझेंगे तो इसके बारे में जितने शुबे हैं, शुबे क्या हैं, क्या ये वादा अल्लाह का आज के मुसलमानों से, दूसरा इसमें क्या है कि क्या ये वादा माजी के मुसलमानों से था, क्या सहाबा कराम से था, اور کیا یہ وعدہ پورا ہو گیا یا پھر اللہ تعالیٰ کا یہ وعدہ جو ہے یہ مستقبل سے ہے. یہ ساری باتیں جمع کر کے اللہ تعالیٰ نے ادھر یہ بتا دیا. تو آئیے ذرا ہم دیکھتے ہیں اس کو تین مختلف معنوں میں. پیچھے ہم نے دیکھا کہ اللہ نے صحابہ سے ایک ایمان چاہا تھا, سمعنا کے بعد اطعنا. بیچ میں منافقین کی بات آ گئی کہ وہ بالکل ہی اس کے اپوزٹ ہوتے ہیں, ان کو بات اچھی نہیں لگتی. اب اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ ہم تمہیں خلافت دیں گے. تو یاد رکھیے کہ یہاں مراد وہ مسلمان نہیں ہیں جو مردم شماری میں مسلمان ہوں. وعد اللہ الذین آمنوا منکم وعملوا الصالحات سے رسمی کلامی مسلمان نہیں ہیں. یہ پہلی بات لکھ لیں. یہاں اللہ کے اس وعدے سے مراد وہ مسلمان ہیں جو ایمان کے سچے, اخلاق کے اعلیٰ اور اعمال کے اعتبار سے صالح ہوں, جو اللہ کے پسندیدہ دین کو پسند کرنے والے ہوں, اللہ کے دین کی تباہ کرنے والے ہوں, ہر طرح کے شرک سے پاک ہوں, خالص اللہ کی بندگی اور غلامی کے پابند ہوں. یہ صرف زبان سے ہی لا الہ الا اللہ کہنے والے نہ ہوں, عمل سے بھی دکھائیں. اگر تو یہ معنی لے لیں تو یہ وعدہ ماضی میں بھی تھا, حال میں بھی ہے اور مستقبل میں بھی رہے گا. کیا مطلب؟ جس دور میں بھی مسلمان ایسے ہوں گے, ان صفات سے متصف ہوں گے, اللہ کا یہ وعدہ پورا ہوگا. بات واضح ہے نا؟ چلیے اب آپ دیکھیے کہ اس کے اندر جو ایک دوسری رائے لوگ لیتے ہیں کہ جی یہ وعدہ صرف اور صرف صحابہ کرام سے تھا اللہ تعالیٰ کا, خلافت راشدہ اس کی دلیل ہے, تو پھر اس کی وجہ کیا سمجھ آئی کہ صحابہ ایسے تھے. بات سمجھ آئے؟ چونکہ صحابہ میں وہ ساری صفات تھیں جس کا اللہ تعالیٰ نے تذکرہ کیا, تو گویا کہ یہ چیز یہیں پہ آ گئی. ٹھیک ہے, بعض لوگ خلافت کو محض حکومت اور فرما بائی کے راتے میں لیتے ہیں کہ بس اس سے مراد ہے کہ ان کو لیڈرشپ مل جائے گی, اتھارٹی مل جائے گی, غلبہ مل جائے گا, جگہ مل جائے گی. اب وہ کیا کہتے ہیں کہ بس جس کو بھی دنیا میں غلبہ چاہیے وہ مسلمان ہو, چاہے جو مرضی کام کرے. حالانکہ عملی طور پہ آپ دنیا میں دیکھتے ہیں تو سب جگہ مسلمان کامیاب نہیں ہیں. بہت جگہ آپ دیکھیں دنیا کے حصے ایسے ہیں غیر مسلموں کی حکومتیں اور بڑی کامیاب حکومتیں. تو پھر بات کا مطلب کیا بنا کہ لوگوں نے اس کی تفسیر صحیح نہیں کی. اللہ سبحانہ تعالیٰ اس آیت میں جو ہم سب کو پیغام دیتا ہے وہ کیا ہے کہ نام کے مسلمان بننے کی بجائے کام کے مسلمان بنو. اگر ہم لفظ خلافت کو دیکھیں تو قرآن پاک میں یہ تین مختلف معنوں میں استعمال ہوا ہے اور ہر جگہ پتہ چلتا ہے کہ اس کا معنی کیا. ایک اس کا معنی کیا کہ اللہ کے دیے ہوئے اختیارات کا حامل ہونا. کہاں آیا؟ سورت بقرہ میں, وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً. ٹھیک ہے, آدم علیہ السلام کو جب پیدا کیا گیا تو صاحب اختیار بنا کر پیدا کیا گیا, ول پاور دی گئی تھی. ٹھیک ہے, دوسرا معنی اس کا آتا ہے کہ اللہ تعالیٰ کے اقتدار اعلیٰ کو تسلیم کرنا اور جس طرح سے اس نے حکم دیا ہے اس طرح سے حکومت کرنا. تو اس سے مراد تو ہر نیک بندہ ہے کہ جو یہ کام کرے گا اللہ کا وعدہ اس کے ساتھ ہے, اور کافر اور فاسق جو ہوتے ہیں وہ باغی ہوتے ہیں کیونکہ وہ اللہ کے دیے ہوئے اختیارات کو غلط استعمال کرتے ہیں. تیسرا معنی کیا ہوتا ہے کہ ایک دور کی غالب قوم کے بعد دوسری قوم کا اس کی جگہ لینا. پہلے ایک قوم آتی ہے, ایک جنریشن آتی ہے, اس کے بعد دوسری آ جاتی ہے. اگر اب ان تینوں معنوں کو دیکھیں تو بات بالکل نتھر کے سامنے آتی ہے کہ یہاں اس سے مراد ہے کہ جب لوگ اللہ کے دین پر عمل کریں گے تو اللہ تعالیٰ ان کو اس کے اندر غلبہ دے گا. اور یہی قانون کل تھا, یہی آج ہے. آج ہم کیوں رسوا ہیں؟ وہ کہتے ہیں نا کہ وہ دنیا میں معزز تھے حامل قرآن ہو کر, تم ذلیل ہوئے دنیا میں تارک قرآن ہو کر. کچھ اس قسم کا شعر علامہ اقبال کا. خلاصہ کیا کہ وہ تو دنیا میں بہت عزت پا گئے تھے قرآن پہ عمل کر کے, اور آج تم رسوا ہو گئے ہو. تو آج اب دیکھ لیجئے کہ مسلمانوں کو کتنی ضرورت ہے اس بات کی کہ وہ اپنے آپ کو اس چیز پر لے کر جائے. اور یہ حقیقت ہے کہ ابو بکر, عمر, عثمان, علی ان کے دور میں اللہ تعالیٰ کے یہ وعدے پورے ہوتے ہوئے دکھتے ہیں. حالانکہ حضرت علی کے دور میں بہت خوف تھا, امن کا دور نہیں تھا, جنگیں بھی ہوئیں, فتنے بھی بہت سارے تھے, لیکن چونکہ اسلام پر عمل تھا, بنیادی طور پہ مسلمان جو تھے وہ اسلام سے قریب تھے, اللہ نے ان کو خلفائے راشدین میں شامل کر دیا. آج اگر ہم اپنے آپ کو دیکھیں تو ہمیں خود پہ خود شرم آئے گی کہ ہم ہیں کیا اور کس طرح سے یہ کام کرتے ہیں. इस तरह अपने आप को हमने गलत कर दिया, जिसके अंदर आप देखिए कि पूरी दुनिया इसका इंजाम पड़ रही है। हम अपने आप को देख सकते हैं कि ये क्या हालात है। आप देखिए कि हमारे असलाब, जिनमें हज़रत उमर रज़ी अल्लाह अन्हो और बाकी सहाबा का नाम भी आता है, हज़रत अली रज़ी अल्लाह ताला अन्हो की एक तकरीर है। हज़रत उमर को ईरानियों के मुकाबले पर खुद जाने के इरादे से बाज रखने के लिए उन्होंने की थी। खुलासा उसका क्या है? खुलासा यही था कि अगर हम अल्लाह पे नज़रें रखेंगे, अल्लाह की मदद हमारे शामले हाल होगी, तो चाहे हमारी फौज थोड़ी हो या ज़्यादा हो, ये याद रखो कि फतह हमें ही होगी। क्योंकि वादल्लाहुल्लज़ीना आमनु मिनकुम वमिलुस्सालिहाति लयस्तखलिफन्नहुम फिल अर्दी। साहबे कराम को इतना यकीन होता था जब वो अल्लाह के रास्ते में निकलते थे इस बात का कि यकीनन फतह हमें होगी, क्योंकि वादल्लाहुल्लज़ीना आमनु। चलिए मैं और आप इसको अपने ऊपर लेते हैं। जब तक अपने ऊपर ना लें बात पूरी समझ कोई नहीं आती। कोई दीन का काम हमें करना, किसके ऊपर नजरें रखेंगे? ऑफ कोर्स अल्लाह पे नजरें, अल्लाह ही करेगा। या का नाबुदो या का नस्तन। दूसरी चीज क्या देखेंगे? ये सारी चीजें जिसका जिक्र इसमें किया, आम मनुवा मिलो सालियत। अगर हम ईमान के बाद अमल सवाले के साथ ठीक काम कर रहे हैं, नजरें अल्लाह पे, वो काम हो करेगा। ये ईमान की कमजोरी है जो पहले जमानते लेते हैं, कैसे होगा, कहां से होगा, कौन करेगा, किधर से होगा। याद रखिए, दीन का काम सिर्फ उन्होंने किया जिन्होंने अल्लाह पे नजरें रखी। आज दुनिया के हालात क्यों तंग हैं? यानी तकलीफ के साथ कहना पड़ता है, जब हम लोगों में जाते हैं तो हमें कई मुख्तलिफ किस्म की बातें सुननी पड़ती हैं। किसी ने कहा कि फलां बड़े शौक से किसी मस्जिद में दाखिल हुए थे, वहां की जो भी शूरा कह लीजिए, फिर कुछ दिन के बाद उन्होंने उनको छोड़ दिया। कहा कि नहीं भाई, इधर तो बहुत सियासत है। ये मजबूरियां आज आज क्यों इस्लाम अपनी असल शक्ल में नहीं दिख रहा इतना दीन होने के बावजूद? क्योंकि आज हमारा वो किरदार नहीं है, नजरें अल्लाह पे नहीं है। देखिए वो सहाबी क्या कह रहे हैं कि अल्लाह इस वादे को पूरा करके रहेगा और अपने लश्कर की जरूर मदद करेगा। इस्लाम में कय्यम का मुकाम वही है जो मोतियों के हार में रिश्ते का मुकाम है। रिश्ता टूटते ही मोती बिखर जाते हैं और नज्म व ज़ब्त दरहम बरहम हो जाता है, और परागंदा हो जाने के बाद फिर जमा करना मुश्किल हो जाता है। यानी मोतियों की माला अगर इधर खुल जाए तो वो एक एक मोती फिर उठाना बाद में मुश्किल हो जाता है। इसमें कोई शक नहीं कि अरब तादाद में कलील है, मगर इस्लाम ने इनको कसीर और इज्तमा ने इनको कवी बना दिया। ये किन के अल्फाज हैं? हजरत अली के अल्फाज हैं। आप यहाँ कुतुब बनकर जमे बैठे रहें और अरब की चक्की आपको अपने गिर्द घुमाते रहे, यहाँ से बैठे बैठे जंग की आग भड़काते रहे, वरना अगर आप एक दफा यहाँ से हट गए तो हर तरफ से अरब का निज़ाम टूटना शुरू हो जाएगा और नौबत यह आ जाएगी कि आपको सामने के दुश्मनों की बनिस्बत पीछे के खतरात की ज्यादा फिक्र लाहक होगी। इधर उधर ईरानी आप ही के ऊपर नजरें जमा देंगे कि अरब की जड़ है, इसे काट दो तो बेड़ा पार है। इसलिए वो सारा जोर आपको खत्म कर देने पर लगा देंगे। रही वो बात जो आपने फरमाई कि इस वक्त अहले अजम बड़ी कसीर तादाद में आए। हर दफा हम यही रोते हैं ना, काफिर बहुत है, कुफर बहुत है, नॉन मुस्लिम की कोशिशें बहुत है। तो कहते हैं कि अगर आपका ये ख्याल है कि दुश्मन बहुत ज्यादा आगे हैं, तो इसका जवाब ये है कि इससे पहले भी हम जो इनसे लड़ते रहे तो वो कुछ कसरत तादाद के बल पर नहीं लड़ते रहे, बल्कि अल्लाह की ताइद और नुसरत ने ही आज तक हमें कामयाब कराया। सोने के पानी से लिखे जाने वाला ये खत है, आप खुद भी पढ़ सकते हैं। हजरत अली की एक बड़ी मारूफ किताब है नहजुल बलाग, अरबी की उर्दू में उसका तर्जमा है, उसके अंदर आपको यह कोटेशन मिल जाएगी। किस तरह से आप देखिए हमारे असलाफ थे। मैं सोचती हूँ कि आज दीन को नुकसान देने वाले दुनियादार कम, दीनदार ज्यादा है। क्यों तरक्की रुकती है? क्यों आज हम दीन के काम कर ही नहीं पाते? असल फोकस नहीं है। एक काम में इतने बढ़ जाएंगे कि दूसरे का असल ही भूलने लग जाते हैं। तो याद रखिए, जब तक मुसलमान मुसलमान रहेगा, अल्लाह उसकी मदद करेगा। सूरत आल इमरान में कितनी दफा आपने पढ़ा, तुम ही बुलंद हो, शर्त एक है कि इन कुंतुम मोमिनून, अंतुमुला लौना इन कुंतुम मोमिनीन। तो असल वादा अल्लाह का विरासत में पाए वाले इस्लाम से नहीं है। याद रखिए, इस्लाम कभी विरसे में नहीं मिलता। बाप का बेटा, बेटे का बेटा, ये नहीं है। अल्लाह की नजर में आमनु के बाद आमिलु सालेहात की जो अहमियत है वो बाप के बेटे होने की हैसियत से नहीं है कि चूंकि इसका बाप आमनु था, आमिलु सालेहात था, इसके बेटे को भी आगे कर दें। अल्लाह पटक के मार देता है कनान को, चाहे वह नूह का बेटा क्यों ना हो। ضرورت ہے اس بات کی کہ ایک ایسا گروہ ہو جو اللہ کے نام کو غالب کرنے کے لیے جان اور مال کی قربانی دینے کے لیے نمبر ایک سنجیدہ ہوں، سیریس مائنڈڈ لوگ. دوسری بات یہ کہ ان کی نظریں اللہ پر ہوں. تیسری بات یہ ہے کہ ان کو اس راستے میں آنے والے ہر خطرے کو اپنے لیے ایک آنر سمجھنے کی عادت ہو. بہت ہی کل غور کرا میں نے بیٹھ کے دوبارہ ان چیزوں پہ، تو مجھے ایسے لگا کہ یہ جو قرآن ہم بھی پڑھتے ہیں، آپ بھی پڑھتے ہیں، پڑھتے ہی پڑھاتے رہتے ہیں نا، آخر یہ قرآن ہم سے کیا چاہتا ہے؟ آخر اس قرآن کا ہم سے تقاضا کیا ہے؟ تو جو تقاضے قرآن کے سامنے آتے ہیں نا، اس میں سے سب سے پہلا تقاضا یہ کہ بندے بن جاؤ، بندگی. تین تقاضے لکھ لیں آپ کو یہ آیت بالکل سمجھ آئے گی، بلکہ اس کی اگلی بھی ساری آ جائیں گی. آج کا سارے کا سارا سبق ایسا ہے کہ جیسے ایک لڑی میں پرویا ہوا. اللہ ہم سے کیا چاہتا ہے یہ قرآن ہمیں پڑھوا کر؟ نمبر ایک، تم بندے بن جاؤ، تمہاری نمازیں ٹھیک ہوں، تمہارا عقیدہ ٹھیک ہو، تعلق باللہ ٹھیک ہو، تم اس دنیا میں اللہ کے نمائندے بن کر جیو، تم اس دنیا میں رہتے ہوئے اللہ تعالیٰ کے حکموں کو مانو. یہ حقیقت ہے، یاد رکھیے، اس کے بغیر بات نہیں بنے گی. جب تک ہم یہ نہیں مانیں گے، باقی چیزیں کھوکھلی ہیں. کیا ہم اس کے لیے تیار ہیں؟ میں اور آپ اپنے اوپر آ جائیں، یہ ہماری ضرورت ہے کہ ہم اپنے اوپر لیں اس کو، کیونکہ 18 پارے ہم نے پڑھ لیے. کیا میں نے قرآن کا یہ پہلا مطالبہ، پہلا تقاضا نبھایا؟ کیا ان 18 پاروں نے مجھے بندگی رب کا سبق دے دیا؟ بن گئی ہوں رب کی بندی یا ابھی بھی نفس کی بندی، معاشرے کی بندی، حالات کی بندی، مجبوریوں کی بندی، فائدوں کی بندی، مصلحتوں کی بندیوں؟ اب یہ ہر ایک اپنے آپ سے پوچھ لے. پہلا حکم سورت بقرہ آیت 21 سے ہم پڑھتے آ رہے ہیں، یا ایھا الناس اعبدوا ربکم الذی خلقکم والذین من قبلکم لعلکم تتقون. بچنے کی بس ایک ہی صورت ہے کہ تم اس کے بندے بن جاؤ. سورت فاتحہ میں پہلا مسئلہ ہم نے یہ پڑھ لیا تھا کہ اللہ ایاک نعبد و ایاک نستعین، اور دعا کیا مانگی تھی؟ اہدنا الصراط المستقیم. آپ ساری دنیا کو دین سکھا دے، ساری دنیا میں آپ کے نام کے ڈنکے بج جائیں. یاد رکھیے، لوگ جو آپ کو سمجھتے ہیں، اللہ وہ نہیں سمجھتا. ہمیں بہت بڑی غلطی لگتی ہے جب لوگ ہمیں کچھ سمجھنے لگ جاتے ہیں، ہم کہتے ہیں اللہ بھی یہ سمجھتا ہے. اللہ آپ کو کچھ نہیں سمجھتا اگر آپ اس کے بندے نہیں بنے، اگر آپ کا اپنا دل رب سے نہیں جڑا، اگر آپ خود صراط مستقیم پہ نہیں ہیں. جب تک آپ اس کے اوپر نہیں رہیں گے، آپ کبھی بھی نہیں کہہ سکتے کہ میں نے قرآن کی اصل دعوت لی. اور حقیقت مانیے کہ قرآن جس چیز کی دعوت دیتا نا، وہ رب کی بندگی ہے. وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ. ہر نبی اور رسول کی مشترکہ دعوت، یا قوم اعبدوا اللہ ما لکم من الہ غیرہ. آج میری کمی اس میں ہے، ماننا پڑے گا. اس کے بغیر مجھے اپنے گناہ نہیں نظر آئیں گے، مجھے اپنی کمیاں نہیں نظر آئیں گی، مجھے اپنی محرومیاں بھی نہیں نظر آئیں گی، اور مجھے اپنے اوپر پڑنے والے مسائل اور تکلیفیں نظر آتی ہی رہیں گی اگر میں نے یہ بات نہ مانی. زندگی آمد برائے بندگی، زندگی بے بندگی شرمندگی. اللہ تعالیٰ سورہ بینہ کی آیت 5 میں کہتے ہیں، وَمَا أُمِرُوا إِلَّا لِيَعْبُدُوا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ. مجھے اس کے علاوہ اور کوئی حکم ہی نہیں دیا گیا، یہ مطلب ہے، سوائے اس کے کہ مخلص ہو کے اللہ کی عبادت کروں. اور آخر میں کہا گیا، ذالک دین القیم، سیدھا سیدھا دین یہ ہے. دو جماعتیں پڑھے ہوئے بندے کو بھی یہ لفظ سمجھ آتا ہے کہ بندگی عبادت کیا ہوتی ہے، اللہ سبحانہ تعالیٰ میں کس طرح اپنا بناتا ہے. ہم نے تو ابھی تک جینا بھی نہیں سیکھا، واللہ ہی ہمارے تو دنیا سے جانے کے دن آ گئے ہیں. پتہ نہیں کس وقت بات چلی جائے، جوان بھی مرتے ہیں، بوڑھے بھی مرتے ہیں، کون کہتا ہے کہ ہم جیئیں گے بہت؟ اور اگر ہم نے بندے بن کر جینے کے بغیر دم توڑ دیے، یقین کریں ہم نے زندگی کا لطف ہی نہیں اٹھایا. آپ کہتے ہیں اچھا بندگی، بندہ، بندہ کیسے بن جاؤں؟ کیونکہ اس آیت میں بھی تو آپ دیکھ رہے ہیں نا کہ اللہ تعالیٰ کے یہ سارے وعدے ہیں، یا بدون انی پہ یہ ساری بات آپ سن رہے ہیں، اللہ کی عبادت کریں گے، بندے بنیں گے. اور عبادت کا معنی کیا ہوتا ہے؟ جھک جانا، پست ہو جانا، بالکل ہی بچھ جانا. عربی زبان میں الطریق المعبد اس راستے کو کہتے ہیں جو مسلسل چلنے کی وجہ سے پامال ہو جائے. میں اس کی مثال آپ کو دوں گی کارپٹ سے. کسی جگہ کارپٹ بچھا ہو نا، اور جہاں سے زیادہ وقت لوگ گزرے ہیں تو وہاں کیا ہو جاتا ہے؟ اکثر دب جاتا ہے نا، دھبے پڑتے ہیں. ایسا راستہ جس پہ مسلسل لوگ چلتے جائیں چلتے جائیں، دب جائے، خراب ہو جائے، تو کہتے ہیں الطریق المعبد، دبابا راستہ. مسلسل چلنے کی وجہ سے کوئی اونچی نیچی چیز اس میں نہیں رہتی. اسی طرح اگر کسی جانور کو سدھایا جائے, ٹیم کیا جائے اور وہ اپنے مالک کا ہر حکم ماننے لگ جائے, محض اشارے یا لگام کی ذرا سی حرکت پہ وہ سمجھ لے کہ میرا مالک مجھ سے کیا چاہتا ہے, مجھے کس طرف مڑنا ہے, مجھے رفتار تیز کرنی ہے, مجھے کم کرنی ہے, تو اس کے لیے عربی زبان میں لفظ معبد ہی آتا ہے. معبد کہہ لے یا معبد, طریق المعبد اور یہاں خالی معبد. البعیر المعبد کہتے ہیں اس اونٹ کو جسے خوب سدھایا ہو, ٹیم کیا ہوا, جو پورے طور پر اپنے مالک کے اشاروں پر حرکت کرے. ابو حیان الاندلسی ایک بہت بڑے یعنی ڈکشنری ہولڈر ہیں, آپ کہہ لیجئے عربی لغت میں ان کا بڑا نام ہے, کہتے ہیں کہ العبادت التذلل, عبادت تو تذلل کا نام ہے, جھک جاؤ, ٹوٹ جاؤ, توڑو اپنے آپ کو. اور جمہور بھی یہی کہتے ہیں, کسی کے آگے بچنا, کسی کا فرما بردار ہونا, اطاعت اپنی مرضی سے نہیں اللہ کی مرضی سے کرنی ہے. آپ دیکھیں کہ پورا قرآن آپ کو اس بات کی گواہیاں دیتا ہے کہ جب قومیں دوسروں کی غلام ہوتی ہیں تو اللہ ان کو کبھی فرعون کے چنگل میں لے آتا ہے, کبھی دوسروں کے, اور جب وہ اللہ کی بڑائی کو مان جاتی ہیں اللہ سمندروں میں راستے بنا دیتا ہے. تو لہٰذا پہلا تقاضا میرے اور آپ سے کیا ہے کہ ہم عابد بنیں. عبادت پر اور بھی بہت کچھ ہے لیکن اس وقت گنجائش نہیں ہے. بس ایک کوٹیشن آپ کو عبادت کی کہہ کر جو علامہ ابن تیمیہ رحمہ اللہ کی ہے, کہتے ہیں کہ لفظ العبودیتی, اردو میں سمجھ آ رہا ہوگا, اتنا تو الحمدللہ اب آپ بھی تھوڑا سا ترجمہ کرنے کے قابل ہو گئے نا. لفظ میں نے لفظ اردو کا جو لفظ بھی ہوتا ہے, کہتے ہیں کہ عبودیت کا لفظ کیا ہے, یا تزمنو ضمانت دیتا ہے, یعنی اس کا اگر لفظی ترجمہ کریں کمال الذلی و کمال الحب. عبودیت کا لفظ حد درجہ بچ جانے اور حد درجہ محبت کرنے پر مشتمل ہے, محبت کی بھی انتہا اللہ سے, اتنا پیار کہ ٹوٹ کے چاہیں اپنے رب کو, اکیلے میں اس کو یاد کریں, تنہائیوں میں اس کے ساتھ پیار کریں, اس طرح جھکیں جھکیں ٹوٹیں کہ بس آپ اپنے رہے ہی نہیں, نئے سرے سے آپ رینوویٹ ہوں, آپ کو دوبارہ لیگوس یہ یا وہ بچے جو ایک چیز بناتے ہیں نا توڑ توڑ کے جو اسی سے بناتے رہتے ہیں, اس کی طرح آپ دیکھیے کتنی دفعہ بچے توڑتے ہیں پھر اسی سے نئی چیز بناتے ہیں. اللہ چاہتا ہے کہ اس قرآن کو پڑھنے کے دوران ٹوٹ جاؤ, اور اگر ہم نہیں ٹوٹیں گے نا تو بڑی سخت طرح سے بھی ٹوٹ ہوتی ہے, لہذا ضرورت ہے کہ اس کے اوپر آپ لیں, اپنے آپ کو اللہ سے جوڑیں, پھر انشاءاللہ آپ دیکھیں گے یا عبدوننی میری عبادت کریں گے. اب خود سے پوچھئے ہے اللہ کی عبادت آج ہمارے معاشرے میں, آج کے مسلمان عبادت کرتے ہیں؟ ہمارا ایک بڑا مختصر سا محدود ہے عبادت کا, نماز روزہ حج زکات ایک اسٹریچ میں, سوم و صلات کی پابند, بڑے عابد ہیں نہیں, بلکہ شعر بنا دیے ظالموں نے عبادت کو, تو پتہ نہیں کیا کھیل سمجھ لیا, ملا کی دوڑ مسجد تک اور نہ جانے کیا کچھ. آج ضرورت ہے مسلمان کو صحیح معنوں میں عابد بننے کی, اپنے رب کو اپنی زندگی میں جگہ دیں. آپ کو کسی کی ضرورت نہیں رہے گی پھر, واللہ کسی دنیا کے سہارے سے آپ نہیں ڈریں گے, کسی کو سہارا نہیں سمجھیں گے, کوئی گارنٹی, کوئی کچھ کہہ دے, کچھ تو ہو, کوئی تو ہو, کچھ بھی نہیں ہے. اب بولو چلتے ہو ہمارے ساتھ تو چلو. ایسے جس کو کہنا چاہیے نا کہ سر ڈالنے والے لوگ ہی جیتتے ہیں, یہ بھی تاریخ گواہ ہے. اللہ مدد ہی صرف ان کی کرتا ہے جو سارے سہارے توڑ کے اس کے طرف چل کے آتے ہیں. کبھی بدر میں فتح نہیں ہونی تھی اگر آج کے مسلمان ہوتے, شورٹین لینے والے, انشورنس لے لے کے گھر بیٹھنے والے ہوتے, کبھی ان کو متا نہیں ملنی تھی. تو ہم اپنے پاؤں پہ کلہاڑیاں مارتے اگر چلے جاتے اس شوق میں کہ چلو ہم بھی جا کے جنگ جیتیں, سب نہیں مر کھپ جانا تھا وہاں. اور یہ باتیں واللہ ہی میں آپ کو بتاؤں, میں جس بات میں نہیں کہہ رہی, میں بالکل ایموشنل نہیں ہوں, مجھے نہ کوئی سانس چڑھا ہوا ہے نہ میرا سر گھوم رہا ہے, میں اس وقت اسمائل بھی دے سکتی ہوں, میں غصہ بھی کر سکتی ہوں, میں اتنی ریلیکس ہوں. لیکن اس پیغام کی سچائی آواز میں سختی لاتی ہے, کیونکہ آج ہم مسلمانوں میں یہ کمی ہے. روتے حکومت کو ہیں, برا سیاستدانوں کو کہتے ہیں, فائدہ بینکوں سے مانگتے ہیں, برے بھلا رشتہ داروں دوستوں کو کرتے ہیں, سارے بڑے کراس لگا کے کہہ دیجئے ایاک نعبد و ایاک نستعین. کوئی آپ کو جیت ہی نہیں سکتا, ناقابل تسخیر شخصیت ہو جاتی ہے اللہ کی عبادت کرنے والے کی. علامہ اقبال نہیں کہتے کہ دونی من کی ٹھوکر سے صحرا و دریا, سمٹ کر پہاڑ ان کی ہیبت سے رائی, सहाबा की हैबत से पहाड़ सिमट जाते थे कि इनको रास्ता दे दो भाई, इनके सर ना लगना। आज हमारा हाल है हर्डल, मुसीबतें, मजबूरियां, परेशानियां, तकलीफें, अल्लाह अकबर। तो याद रखिए, आधे तीतर आधे बटेर कभी नहीं कामयाब होंगे। इधर की गाड़ी चले, उधर गाड़ी करें, इधर करें, हादसा होगा। और अपने आप को टटोलिए, क्योंकि अब आप बड़े हो गए हैं, अब आप छोटे नहीं रहे। 18 में तो वैसे ही स्वीट टीन भी खत्म होने वाली हो जाती है। 18वें पारे को आप अपनी उम्र का 18वां साल कर लें। 19 के बाद तो आप वैसे ही 20s में चले जाएंगे, फिर तो बूढ़े हो जाएंगे। कब संवरेंगे हम? अगर जवानी में जोश और ईमान ना हो तो कब होगा? तो जरूरत है इस बात की कि हम अपने आप को परखें, और ये तकाजा निभाना पड़ेगा।